नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। संसदको चौथो ठूलो दल एवं वर्तमान सत्ता गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टी औपचारिक रूपमा फूटको संघारमा छ। अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई सहित भट्टराई पक्षका नेताहरूलाई निष्कासन गरेको छ भने डाक्टर भट्टराई पक्षले यादव पक्ष क्षेत्रीय रूपमा संकीर्ण र जातिवादी ढोङको सोचबाट ग्रसित भन्दै पार्टी पुनर्गठनको अभियान अघि बढ़ाउने निर्णय गरेको छ। यसैबीचमा डाक्टर भट्टराईले समाजवादी केन्द्रको निर्माणका सन्दर्भमा भन्दै विभिन्न पक्षसँग छलफललाई पनि जोड़ दिनुभयो। संघीय गणतन्त्र स्थापना भएको डेढ़ दशक हुन लाग्दा पनि संस्थागत हुन नसकेको टिप्पणी एकातिर भइरहेको छ भने आर्थिक समृद्धि जस्ता मुद्दामा दल र सरकार सफल हुन नसकेको अवस्थामा दलहरू आलोचित भइरहेका छन्। परराष्ट्र सम्बन्ध र अर्थतन्त्रमा विचरण आएका टिप्पणीहरू भइरहँदा राजनीति, कूटनीति र अर्थतन्त्रका विषयमा आजको अन्तर्सम्वादमा हामी केन्द्रित हुनेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई।
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब सबैभन्दा पहिला त यहाँहरूको पार्टीको विषयमा जाउँ। पार्टी यहाँहरूको औपचारिक फूटको संघारमा छ र त्योसँगै यहाँहरूलाई अथवा यहाँमाथि अर्को पक्षले अस्थिर भनेर एउटा टिप्पणी पनि गरेको छ कि उहाँ माओवादीमा लामो समय रहनुभयो, फेरि हामी कहाँ आउनुभयो, हामी कहाँ पनि शुरूमा त पदका लागि शक्तिका लागि होइन भन्दै हुनुहुन्थ्यो, तर पछि त्यो अभ्यास गर्न खोज्नुभयो जुन चाहिँ हाम्रो पार्टीका लागि मिल्दो भएन भनेर। यो यहाँहरूको पार्टीको जुन यो भनौँ न जुन खालको समस्या देखिएको छ, यहाँ अहिले गोर्खामा हुनुहुन्छ, टेलिफोनमा पनि अलिअलि समस्या आउन सक्छ, यद्यपि यहाँहरूको जुन यो पार्टीको जुन अवस्था देखिएको छ अहिले, यसलाई कसरी यहाँले लिनुभएको छ?
होइन, तपाईँले जुन पार्टी टुट्यो आदि यस्तो भन्नुभयो, हामी त्यसमा म विश्वास पनि गर्दिनँ र मेरो जीवनको भविष्य त्यो पनि होइन। हामी नेपाललाई 21 शताब्दीमा जुन विश्वको सबभन्दा पिनमा रहेको जुन अवस्था छ, यसबाट माथि उकासेर तेस्रो विश्वबाट पहिलो विश्वमा छिटो कसरी पुर्याउने भन्ने हाम्रो चिन्ता र चासो हो। त्यही क्रममा हामीले केही वर्षदेखि यता पुराना राजनीतिक दलहरूले यो कार्यभार पुर्याउन सकिरहेका छैनन्। हामीले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म त पुर्यायौं, लोकतान्त्रिक गणको चरणसम्म त पुर्यायौं, तर सुशासन र समृद्धिको जुन नयाँ एजेन्डा अहिले मुख्य रूपमा अगाडि आएको छ, त्यस मार्फतै देशलाई बदल्नु पर्ने कार्यभार छ। यस निम्ति के गर्न सकिन्छ, वैकल्पिक एउटा नयाँ शक्ति कसरी निर्माण गर्न सकिन्छ भन्ने क्रममा विभिन्न प्रयोग हामी गरिरहेका छौँ। त्यसले यस्ता युगिन परिवर्तनको बेला बाटो अलिकति बाङ्गो टुङ्गो हुनु स्वाभाविक हुन्छ। त्यसैले म यो परम्परागत अर्थको पार्टी टुट्ठो झगडा भन्ने कुरामा विश्वास गर्दिनँ। हाम्रो बहस छलफल छ र म चाहिँ देशलाई कसरी एउटा विकास र समृद्धि सुशासनको दिशामा लान सकिन्छ भन्ने प्रयत्नमा छु। म त्यसरी नै बुझ्न चाहन्छु र बहस त्यसैमा केन्द्रित होस् भन्ने पनि म चाहन्छु।
जस्तो अहिले जुन पार्टीमा यहाँ संलग्न हुनुहुन्छ संघीय परिषदको अध्यक्षका रूपमा, त्यो पार्टी के त्यसो भए टुटफुटको अवस्थामा छैन?
होइन, टुटफुट भन्ने नै होइन, हामी विभिन्न प्रयोग गरिरहेका छौँ, विभिन्न शक्तिहरू, खास गरी हिमाल यो देशको जुन समस्या छ म अहिले संरचनात्मक ढङ्गले पनि हेर्छु। हामीलाई चाहिएको सुशासन समृद्धि हो, त्यसको निम्ति देशमा जुन प्राप्त लोकतन्त्र छ यसका उपलब्धिको रक्षा गर्दै अपूर्णतालाई पूर्णता दिनु छ र हिमाल पहाड तराई मधेसका जनतालाई जोड्नु छ, भारत चीन अमेरिकाको जुन त्रिपक्षीय चासो छ त्यसको सन्तुलन मिलाउनु छ र आर्थिक सामाजिक जुन संरचनात्मक समस्या छन् त्यसलाई हल गर्नु छ। यी मूल मुद्दामै केन्द्रित भएर कसरी राजनीतिक एउटा नयाँ ढङ्गको ध्रुवीकरण समीकरण अथवा निर्माण गर्न सकिन्छ भन्ने प्रयोग हाम्रो भइरहेको, यो पनि एउटा प्रयोगै क्रम हो, यो नै अन्तिम होइन। हामी अझै विभिन्न प्रयोग गर्दै यो लक्ष्य पूरा गर्ने दिशामा जान्छौँ।
भनेको अहिलेको जुन जनता समाजवादी पार्टी छ जसको नेतृत्वमा यहाँ पनि हुनुहुन्छ, त्यो पार्टीबाट यहाँले सोचेका कुराहरू, त्रिपक्षीय चासोको कुरा, आर्थिक समृद्धिको कुरा, या पहिलो विश्वको मुलुक बनाउन, तेस्रो विश्वको नेपाललाई, पहिलो विश्वको बनाउनलाई त्यो पार्टीबाट सम्भव भएन भन्ने निष्कर्ष यहाँहरूले निकाल्नुभयो?
होइन, पार्टी पुरै बनिसके बनाउने क्रममा छ। मैले तपाईँलाई भने, म तपाईँलाई के भन्छु भने, नेपालमा एउटा दुईटा राजनीतिक धाराहरू छन्, एउटा राणा शासनको विरुद्ध, निरङ्कुशताको विरुद्ध आधुनिक लोकतन्त्रलाई अगाडि ल्याउने ढङ्गले बिपी कोइरालाको नेतृत्वमा 7 सालमा जुन एउटा विद्रोह भयो त्यही क्रममा नै नेपाली काङ्ग्रेस पार्टी अथवा एउटा उदार लोकतान्त्रिक पार्टीको उदय चाहिँ भयो। अर्को चाहिँ नेपाली समाज अत्यन्त विपन्न छ, वर्ग विभाजन छ, त्यसैले श्रमिकहरूको हकितको निम्ति भने पुष्पलाल श्रेष्ठ लगायतको नेतृत्वमा कम्युनिस्ट पार्टीहरू बने र त्यसैका विभिन्न घटकहरू हुँदै अगाडि आए। हामी पनि पछिल्लो चरणमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनुको निम्ति भनेर कम्युनिस्ट घटकमध्येकै माओवादी घटकबाट हामी अगाडि बढ्यौँ। अहिले 72 सालसम्म पुग्दाखेरि एउटा पुँजीवादी धार र अर्को साम्यवादी धारका पार्टीहरू स्थापित भएर हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुर्यायौँ। तर विश्व तीव्र गतिमा बदलिँदो छ, देशका चाहिँ आर्थिक सामाजिक समस्या गम्भीर छन्। त्यसैले एउटा पुँजीवादी र हिजोको राज्य केन्द्रीय साम्यवादी धारले मात्रै पुगेन, ती पार्टीले मात्रै पुगेन। त्यसैले जनताको एउटा सहभागितामूलक लोकतन्त्रमा आधारित सबै जाति क्षेत्र लिङ्ग समुदाय हिमाल पहाड तराई मधेस सम्मेलन रहेको समावेशी चरित्रको एउटा वैकल्पिक पार्टी समाजवादी ध्येय अथवा लोकतन्त्र र समाजवादलाई पूर्णता दिने त्यस्तो ध्येय भएको पार्टी चाहियो भनेर केही वर्ष यता हामी त्यही प्रयोगमा छौँ। त्यसैले जसपा एउटा प्रयोग हो, नयाँ शक्ति हुँदै विभिन्न पक्षहरूसँग बहस छलफल गर्दै हामी यहाँ पुगेका छौँ। यो अन्तिम होइन, हामी बहसमा छौँ र हाम्रो खोजी चाहिँ देशलाई चाहिँ एउटा राजनीतिक स्थिरता दिँदै कसरी अगाडि बढ्न सकिन्छ, लोकतन्त्रका बाँकी कार्यभार पुरा गर्ने र सुशासन समृद्धि ल्याउने यो हाम्रो लक्ष्य हो। त्यसैको निम्ति नै यो बहस हो, यो टुटफुट हो भने नबुझ्नुहोस्। यो अझै विभिन्न खालका समीकरण ध्रुवीकरणबाट नेपाली समाज गुज्रन्छ। अब यो वर्ष त एउटा हाम्रो सङ्घीय र प्रदेश निर्वाचनको वर्ष पनि छ। हाम्रा राजनीतिक दलहरू चाहिँ अहिलेपछि सुतेर बसे पनि चुनावको बेलामा चाहिँ जुर्माउनु पनि गर्छन्। त्यसले यो बहस छलफलको राम्रो अवसर छ, हामी त्यही बहस छलफलमा सबै निकास हामी खोज्दैछौँ।
हजुर डाक्टर भट्टराई, अब यहाँहरूको प्रयोग चाहिँ अब कतातिर केन्द्रित हुन्छ अथवा कुन शक्तिसँग निकटता हुन्छ? यहाँ गोर्खामा हुनुहुन्छ, मैले त्यसकारण पनि के भनिरहेको छु भने यहाँलाई अर्को पक्षले या अन्य पार्टीहरूले पछिल्लो समयमा के भनिरहेका छन् भने उहाँ आफ्नै जिल्लामा स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजित हुनुभयो, उहाँलाई कहीँ न कहीँ चाहिँ त्यसको चाहिँ भनौँ न एउटा चाहिँ त्यसको प्रभाव देखिएको छ, त्यो प्रभावलाई यहाँको पार्टीको अर्को शक्तिले त्यति राम्रोसँग लिएन, उहाँ अलिकति समस्यामा पनि हुनुहुन्छ भनिरहेको अवस्थामा यहाँ फेरि नयाँ प्रयोगको कुरा गर्दै हुनुहुन्छ, त्यो शक्ति जुन चाहिँ नयाँ बनाउँदै हुनुहुन्छ या नयाँ प्रयोग गर्दै हुनुहुन्छ त्यसमा चाहिँ उपेन्द्र यादवहरू हुनुहुन्छ कि हुनुहुन्न कि अथवा चाहिँ कस्तो खालको त्यो हुन्छ?
तपाईँले असाध्य झिना मसिनो कुरा गर्नुभयो, म त्यसमा विश्वास गर्दिनँ। हेर्नुहोस् है, सतहभित्र आर्थिक सामाजिक सांस्कृतिक समस्याको ज्वालामुखी जुन ढङ्गले चाहिँ पुतपुताइरहेको छ त्यसको संरचनात्मक समस्या हल नगरिकन खालि एउटा ऱ्याग ट्याग कम्बिनेसन बनाउने खालि चाहिँ यो चाहिँ गणितको चाहिँ हिसाब किताब चाहिँ मिलाएर चाहिँ सरकार बनाउने गिराउने जुन एउटा फोहोरी खेलबाट नेपाल गुज्रिराखेको छ त्यसको संरचना समस्या के हो भन्ने मेरो चिन्ता हो। यसको पहिलो प्रयत्न त के हो भने हाम्रो यो संविधानमा हामीले राज्यको शासकीय स्वरूप बनाउँदाखेरि उही पुरानै प्रकारको संसदीय खिचडी खालको व्यवस्था बनायौँ, यो हुँदैन, यो मिल्या छैन। त्यसले पुनः समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ भनेर मैले त्यति बेला हामीले केही साथीहरूले त्यति बेला निकै बल गरेका हुन्, त्यो हुन सकेन। त्यसले मेरो पहिलो प्रश्न त अब हामीले देशमा एउटा वृहत बहस छलफल गरेर देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा हामी चाहिँ जानुपर्छ, त्यसको निम्ति संविधान संशोधन गर्नुपर्छ, आवश्यक पर्छ भने जनदरबार सृजना पनि गर्नुपर्छ। राष्ट्रपतीय प्रणालीमा नगइकन यो देशमा दिगो स्थायी सरकार बन्दैन। तपाईँले अहिले देखिहाल्नुभयो नेकपाको चाहिँ धरी करिब करिब नजिक बहुमत पुगेको सरकार पनि 3 वर्षभित्रै गिर्यो। अहिले जुन यो सरकार बनेको छ शेरबारजीको नेतृत्वमा यो त यस्तो चाहिँ बच्चाको केटाकेटीको पुतली जस्तो घर छ, यो कुनै पनि बेला गिर्न पनि सक्छ। अब आउँदो निर्वाचनपछि पनि कुनै पार्टीको बहुमत आउनेवाला छैन। यस्तो अवस्थामा देश त एउटा गम्भीर अस्थिरतामा जान्छ, यसको समाधान के? मेरो पहिलो चिन्ता यहाँ हो। दोस्रो कुरो अब यो छरछिमेकमा जसरी भू राजनीतिक द्वन्द्वको भुमरी मडारिँदैछ, नयाँ सिद्धिदो खतरा देखिँदैछ, उत्तर दक्षिण पूर्व पश्चिमको दौडधु भइरहेको तपाईँले देखिरहनु भएको छ। कमसेकम म त एउटा पूर्व प्रधानमन्त्री हुनुको नाताले यो सबै कुरा मैले देखिरहेको छु। यसको समाधान गर्न देशमा दिगो शान्तिको निम्ति यो देशलाई कसरी यो भूमा राजनीतिक जटिलताबाट बचाउने त्यता ध्यान दिनु छ। र तेस्रो कुरा आर्थिक रूपमा हामी संसारको सबभन्दा गरिब देश मध्येमा अहिले पनि छौँ। संसारको प्रति व्यक्ति आमदानी $13,000 भइसक्यो, हाम्रो जम्मै $1,100 आसपास छ। यस्तो गरिब र बेरोजगारीको स्थितिमा देख रहन सक्दैन। 50,000+ युवाहरू चाहिँ विदेशमा छन्, यिनको रोजगारीको कुनै टुङ्गो छैन। त्यसैले मेरो चासो चिन्ता यहाँ हो, यो हल गर्नको निम्ति म लागेको छु। त्यसैले बाबुराम भट्टराई कुनै पार्टी फेरि खोल्ने भत्काउने गराउने कसै खुट्टा तानितिर लाग्यो भनेर विमर्श गर्नु छ भने न्यायपूर्ण छैन। मेरो जीवनको इतिहासले त्यसो भन्दैन, म त एउटा संरचनात्मक परिवर्तन हिँडेको मान्छे, अब पनि यो नयाँ युगका नयाँ समस्या हल गर्ने दिशामा म छु। मेरो ध्यान त्यता केन्द्रित छ।
डाक्टर साहब, यहाँले यसो भनिरहँदा 52 सालपछि मुलुकहरू मुलुक कहीँ न कहीँ यहाँहरूकै भनौँ न चाहिँ प्रभावमा रह्यो, चाहे द्वन्द्वमा रह्यो, 10 वर्षसम्म द्वन्द्वमा रह्यो, 63 पछि पनि यहाँहरूकै लाइनमा मुलुक रह्यो, संविधान सभाको निर्वाचन भयो, आज 63, 64, 65 यदि हेर्ने भने पनि 15 वर्ष भइसकेको छ। यहाँहरूलाई समय कति चाहिन्छ, अथवा यहाँहरूको नेतृत्वमा, यहाँहरूको नीतिमा, यहाँको जुन शब्द थियो नीति जसको नेतृत्व त्यसैको एउटा समय त्यो पनि आयो, यहाँहरूले प्राप्त गर्नुभयो, अब त्यसमा पनि त जुन यहाँहरूले भन्नुभएको थियो त्यो प्राप्त त भएन, अब फेरि प्रयोगको कुरा यहाँ चाहिँ गर्दै हुनुहुन्छ, यो कहिलेसम्म यो प्रयोग हुन्छ, यो यहाँले भने जस्तो तेस्रो विश्वबाट हामी पहिलो विश्वमा कहिले पुग्छौँ, यो प्रयोगको श्रृङ्खला कहिलेसम्म जारी रहनेछ?
हो, एकदम राम्रो प्रश्न उठाउनु। के हुन्छ भने अरू देशहरूमा अमेरिका, रुस, चीन लगायतका देश जुन छिटो अगाडि बढे नि, त्यहाँ चाहिँ क्रान्ति परिवर्तन एउटा झट्कामा पुरा भयो क्या, तर हाम्रो चाहिँ हलाल क्रान्ति जस्तो रेटेर अलिअलि आंशिक आंशिक परिवर्तन, पूर्ण क्रान्ति कहिले पनि सम्पन्न भएन। त्यसले 7 सालदेखिको अंश अंशको क्रान्तिलाई हामीले पूर्णता दिनलाई 10 वर्ष जनयुद्धको क्रममा एउटा ठुलो धक्का हामीले दिएकै हो तत्कालीन माओवादीको तर्फबाट। त्यसैको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधान बन्ने ठाउँसम्म त पुग्यौँ, तर संविधान सभामा पूर्ण बहुमत हाम्रो आएन र अरूसँग मिलेर गर्नु पर्दाखेरि चाहिँ हामीले चाहिँ संविधान भनेको बनाउन सकिएन र त्यसैको फलस्वरूप फेरि पुरानै खालको खिचडी संसदीय व्यवस्था देशमा दोहोरियो, त्यसैको दुष्परिणाम अहिले छ। त्यसै भएको हुनाले मेरो चाहिँ आग्रह, जसको नीति उसको नेतृत्व भनेको क्रान्तिकारीहरूको परिवर्तनकामीहरूको नेतृत्व हुनु पर्थ्यो, तर जो यसका गणतन्त्र संहिता धर्मविशेषता का विरोधी थिए, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका विरोधी थिए, तिनीहरू पनि सत्तामा गए। अहिले सत्तामा को छ भन्नुहोस् त, यी त पुरानै शक्तिहरू हुन्, अनि उनीहरूले चाहिँ बाटो छेकेर बसे र हामी जुन परिवर्तनकामी शक्ति थियौँ राष्ट्रपतीय प्रणालीका एजेन्डा अगाडि सार्नेहरू, अब हामी त अल्पमतमा पऱ्यौँ र पछाडि पऱ्यौँ। त्यसैले गर्दा यो बाटो रोकियो र अहिले फेरि एउटा ठुलो विमर्श सिर्जना गरेर, जनदबाब सिर्जना गरेर, अथवा त्यही अनुसारको समीकरण सिर्जना गरेर सबभन्दा पहिले हामी राष्ट्रपतीय प्रणालीमा जानै पर्छ। त्यो नभएसम्म देशमा चाहिँ दिगो शान्ति र स्थायी सरकार बन्दैन, पहिलो कुरा यो हो। दोस्रो कुरा चाहिँ बल्ल त्यस्तो सरकारले मात्रै एउटा आर्थिक विकास र समृद्धिको चाहिँ एउटा मार्गचित्र बनाएर लागू गर्न सक्छ। सबै छिमेकी शक्तिहरूसँग चाहिँ राम्रो सम्बन्ध राखेर, देशलाई आवश्यक पर्दा एउटा नयाँ ढङ्गले शान्ति क्षेत्रमा परिणत गरेर, देशी विदेशी पुँजी परिचालन गरेर, ठुला पूर्वाधार निर्माण गर्ने, ठुला लगानी ल्याउने, देशमा चाहिँ लाखौंको रोजगारी सिर्जना गर्ने र 10 लाख मान्छेलाई चाहिँ 1 वर्षमा रोजगारी दिने, यस्तो स्थिति बन्यो भने बल्ल देश बन्छ, नत्र यसो कछुवाताले कहीँ पुग्दैन। हाम्रो समस्या यसरी बुझेर हल गर्नेतिर जाउँ भन्ने मेरो आग्रह हो।
डाक्टर साहब, यहाँले भन्नुभएको समाजवादी केन्द्र भनौँ अथवा समाजवादीहरूको चाहिँ यहाँकै राजनीतिक लाइन भनौँ, प्रत्यक्ष राष्ट्रपतिको सन्दर्भ, छिमेकीहरूसँगको सन्दर्भ, यो चाहिँ सम्बन्धलाई पनि पुनर्परिभाषित गर्ने लगायतका कुराहरू, यो चाहिँ यो अभियान के चुनावभन्दा अगाडि, अब यो हामी मुलुक चुनावको संघारमा छौँ, यहाँले पनि अघि चाहिँ कुरा गर्नुभयो कि यो चुनावभन्दा अगाडि यस्तो खालको समीकरण बन्ने, यस्तो विमर्श निष्कर्षमा पुग्ने, यहाँले भने जस्तो शक्ति बन्ने सम्भावना छ कि त्यो चुनावभन्दा पछाडि चाहिँ सम्म पनि त्यसले चाहिँ निरन्तरता पाउन सक्छ?
यस्ता संरचनात्मक समस्याको हललाई त दशकौँ लाग्छ हेर्नुहोस् है। अलिक गम्भीर चिन्तकहरूले आफ्नो दलीय आग्रह पूर्वाग्रह संहिताभन्दा माथि उठेर देशलाई केन्द्रमा राखेर सोच्ने मान्छे चाहिन्छ। पहिलो त हाम्रो एउटा राष्ट्रिय नेतृत्वको सङ्कट भर्यो, खालि गणित मिलाएर कसरी हुन्छ सत्तामा बस्ने, कतिचोटि प्रधानमन्त्री भने औँला गनेर बस्ने, कुन शक्तिको आड लिएर चाहिँ सत्तामा पुगिन्छ, कहाँ भत्काएर चाहिँ जोडेर चाहिँ अङ्क गणित मिल्छ, यही हिसाब किताब हाम्रो रह्यो। त्यसले पहिलो त हाम्रो राजनीतिक नेतृत्वकै सङ्कट हो, योभन्दा माथि उठेर सोच्ने चाहिँ चाहियो। तर अहिले हामी प्रयत्न, मेरो चाहिँ व्यक्तिगत चाहिँ के हो भने, म सानै छु, मेरो ठुलो शक्ति पनि छैन, तर मेरो चाहिँ आग्रह चाहिँ के छ भने, काङ्ग्रेस, कम्युनिस्ट, माओवादी, एमाले, अब अन्य जुन दलहरू छन्, यी सबैसँग भएर छलफल गरेर, राष्ट्रिय बह सिर्जना गरेर, देशलाई चाहिँ एउटा निकासतिर लिएर जानको निम्ति एउटा सकिन्छ राष्ट्रिय सहमति निर्माण गरौँ। पहिले यो शासकीय प्रणाली नबदली हुँदैन, यसमा एउटा राष्ट्रिय सहमति गरौँ। दोस्रो कुरा, भारत, चीन, अमेरिकाको बिचको जुन त्रिपक्षीय चाहिँ द्वन्द्व मडारिँदैछ, त्यसमा एउटा दलले व्यक्तिले होइन, व्यक्ति व्यक्ति दौडेर भक्तिभाव गरेर आफ्ना दूतहरूलाई कुदाएर सत्तामा बस्ने, यस्तो जुन हिजो राणाकालदेखिको सगुली सुगौली सन्धिदेखिको जुन परम्परा छ त्यसलाई तोड्नुपर्छ। देशको हितमा हामीले चाहिँ राष्ट्रिय चाहिँ एउटा सहमतिको वातावरण बनाउनुपर्छ परराष्ट्र नीति सम्बन्धमा। व्यक्ति व्यक्तिको स्वार्थ, पार्टी पार्टीको दलको स्वार्थमा चाहिँ छलखेल गर्ने होइन, जुन अहिले नै भइरहेछ, नाङ्गो रूपले तपाईँ देखिरहनु भएको छ। त्यसैले यसलाई अन्त्य गर्नुपर्छ। तेस्रो कुरा चाहिँ आर्थिक विकास समृद्धिकै यसमा केन्द्रमा राखेर हामीले नीति बनाउनु पर्छ। यसको निम्ति अहिले भएका दलहरूलाई पुनै निषेधै गरे जम्मै नयाँ बनाउन सक्ने त गजब हुन्थ्यो, तर म तत्काल त्यो सम्भावना देख्दिनँ। त्यसै भएको हुनाले एकापट्टि नेपाली काङ्ग्रेस उदार लोकतान्त्रिक धारको नेपाली काङ्ग्रेस पार्टीहरू रहन्छ, अर्को यी कम्युनिस्ट पार्टीका विभिन्न समूहहरू जुन छन् एमाले माओवादी र अन्य जुन समूहहरू छन् र हामी पनि समाजवादी धारका मानिसहरू छौँ, हामीले पनि एकचोटि बसेर भएर छलफल गरेर कि त एउटा समाजवादी केन्द्र बनाऊ, एउटा अग्रगामी प्रगतिशील धारको चाहिँ एउटा शक्ति चाहिँ निर्माण गरौँ जसले चाहिँ लोकतन्त्रमा आधारित हुन्छ। हिजो जस्तो चाहिँ एकदलीय साम्यवादी व्यवस्था होइन, राज्यले नै सबै चाहिँ नियन्त्रण गर्ने व्यवस्था होइन, लोकतन्त्रमा आधारित एउटा नयाँ समाजवादी शक्तिमा रूपान्तरण गरौँ भन्ने मेरो चाहिँ आग्रह चाहिँ थियो। पुरानो कम्युनिस्ट पार्टीले अब चल्दैन, यी कम्युनिस्ट पार्टीहरूलाई चाहिँ परिवर्तन गरेर एउटा समाजवादी चाहिँ केन्द्रमा रूपान्तरण गरौँ भनेर मैले केही वर्षदेखि बहस छलफल चलाउँदै आएको हुँ, तर त्यो सफल भइरहेको छैन। एउटा विकल्प त्यो हुनसक्छ, त्यो हुन सकेन भने काङ्ग्रेस र कम्युनिस्ट पार्टी दुईटा रहन्छन्, तेस्रो चाहिँ एउटा समाजवादी धार लोकतन्त्रमा आधारित समावेश एउटा लोकतन्त्रको धार समावेशी लोकतान्त्रिक धार पनि भन्न सकिन्छ अथवा समाजवादी लोकतान्त्रिक धार पनि भन्न सकिन्छ, त्यसको चाहिँ निर्माणतिर लाग्नुपर्छ, म यही विकल्प देख्छु।
डाक्टर साहब, अब अहिले जुन यो समाजवादी धारको सन्दर्भमा कुराकानी गरिरहँदा यहाँले त्यो विषयमा छलफलहरू पनि चलाइरहनु भएको छ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि यहाँले त्यो विषयमा छलफलहरू गर्नुभयो र अहिले दुईटा कुरा चलिरहेछ, यहाँको ती अभियान छ या छैन, यहाँ त्यसमा संलग्न हुनुहुन्छ या हुनुहुन्न त्यो त यहाँले भन्ने कुरा भयो, तर अहिले माओवादीमा डाक्टर साहबको सहभागिता हुने कि भन्ने एउटा कुरा चलिरहेको छ र यहाँले भने जस्तो कम्युनिस्ट ट्याग चाहिँ तपाईँहरू छोडेर आउनु समाजवादी केन्द्रमा लागू भन्ने विषयमा पनि माओवादी कहीँ न कहीँ आउँछ कि किन अरू पार्टीहरू पनि माधव नेपाल सहितका पार्टीहरू पनि त्यसमा आउँछन् कि भन्ने खालका चर्चाहरू पनि आम छापा माध्यमहरूमा कहीँ न कहीँ देखिन्छ। यो दुईटा सम्भावना मध्ये कुन सम्भावना बलियो छ अथवा के हो यसको अवस्था?
मेरो त पुरानो सबै कम्युनिस्ट पार्टीहरू आखिर एमाले पनि हिजोको सन्दर्भमा कम्युनिस्ट पार्टीको रूपमा त्यो पनि होइन, खालि एउटा ब्रान्डको रूपमा मात्र त्यसले एकमार शैलीवादी भनिरहेको छ। वास्तविक सही अर्थमा जो परम्परावादी सनातनी कम्युनिस्ट पार्टी हो त्यसमा त्यो पनि छैन। माओवादी आन्दोलन त अब हामीले निर्माण गरेको त्यो अलिकति वर्ग जाति क्षेत्र लिङ्ग समुदाय सबैले समेट्ने नयाँ ढङ्गको भन्दै हामी आएकै हो। त्यसै भएको हुनाले म त के भन्छु भने एउटै देशमा अब कम्युनिस्ट पार्टीहरूको चाहिँ यु पनि अहिले छैन, जमाना पनि त्यो गइसक्यो, एकदलीय व्यवस्था को प्रणाली विश्वमा अब रहँदैन एकादेश बाहेक। त्यसले नेपाल जस्तो भूराजनीतिक जटिलता भएको देशमा कम्युनिस्ट पार्टीले नै नेतृत्व गरेर देशलाई विकास समृद्धि लान सक्दैन। त्यो पार्टी एमाले माओवादी लगायतका सबै समूहहरूले चाहिँ आफूलाई समाजवादी पार्टीमा रूपान्तरण गर्ने सबभन्दा सहिलो र सोझो तरिका चाहिँ यो हुन्छ। एउटा मेरो यही नै अपिल हुन्छ, त्यसमा नेपाली काङ्ग्रेसभित्रको पनि प्रजातान्त्रिक लोक समाजवादी धार जस्तै हाम्रो प्रदीप गिरीजी अहिले बिरामी हुनुहुन्छ, यस्ता साथीहरूको पनि एउटा बहस विवश त्यहाँ छ, उहाँहरू समेत भएर एउटा समाजवादी धार भयो भने एउटा उदारवादी लोकतन्त्र पुँजीवादी धार र अर्को समाजवादी धारको एउटा शक्ति बन्नु गजब हुन्थ्यो। त्यो एउटा आदर्श परिकल्पना हो, तत्काल होला नहोला म भन्न सक्दिनँ, मेरो अपिल त्यहाँ हुन्छ। त्यो भएन भने समाजवाद एउटा लोकतन्त्रमा आधारित समाजवाद भन्दैछु है, म फेरि यो कम्युनिस्ट जातिको समाजवाद भनिरहेको छैन हो, त्यो चाहिँ नेपालमा त्यो शक्तिको आवश्यकता छ। त्यसको निम्ति चाहिँ सबै शक्तिहरू त्यहाँ जो कोही पनि हुन सक्छन्, नेपाली काङ्ग्रेसका केही साथीहरू हुन सक्छन्, एमालेभित्रका साथी हुन सक्छन्, माओवादीभित्रका अथवा चाहिँ अन्य छरिएका शक्तिहरू हुन सक्छन्, तिनीहरू मिलेर पनि त्यो बन्न सक्छ। त्यसले यो विषयमै विचार विमर्श विभिन्न ढङ्गले भइराखेको छ र यो चुनावको जुन समय नजिकिँदैछ यही क्रममा चाहिँ एउटा राष्ट्रिय विमर्श बनेर त्यस्तो नयाँ ढङ्गको एउटा ध्रुवीकरण बन्न पनि सक्छ भन्ने मलाई लाग्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी राजनीति, कूटनीति र अर्थतन्त्रका विषयमा केन्द्रित भइरहेका छौं। हामीसँग हुनुहुन्छ जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई। डाक्टर साहब, यहाँले एउटा महत्वपूर्ण सन्दर्भ उठाउनुभयो, अहिलेको पछिल्लो समयमा भू राजनीतिक जटिलताको कुराहरू उठिरहेको छ, यसमा पनि विश्व समुदाय र छिमेक सम्बन्धलाई लिएर हामीले अहिले अभ्यास गरिरहेको जुन असंलग्नताको नीति छ त्यसको कतिको कार्यान्वयन भइरहेको छ, हामीले त्यो के कसरी गरिरहेका छौं भन्ने विषयमा अहिले बहस चलिरहेको छ। अब यसलाई जुन व्यक्तिको प्रयोग भन्ने यहाँले शब्द अघि निकाल्नुभएको थियो कि व्यक्तिको फाइदा व्यक्तिको प्रयोगका सन्दर्भमा छिमेक नीतिलाई प्रयोग गर्ने कहीँ न कहीँ प्रयास भयो भनेर, अब यो यसलाई कसरी पुनर्परिभाषित गर्ने, कसरी यो कूटनीतिलाई बलियो बनाउने, हाम्रो उपस्थितिलाई दरिलो बनाउने, हाम्रो उपस्थितिलाई दिगो बनाउने
हो? अब यो आउँदो दशकमा ठूलो परिवर्तन यो हिमाली क्षेत्रमा हुँदैछ। चीन अब छिटै केही वर्षपछि विश्वको पहिलो अर्थतन्त्र बन्छ, अमेरिका दोस्रो अर्थतन्त्रमा ओर्लिन्छ र भारत तेस्रो अर्थतन्त्रमा उग्लिन्छ। यसो भएपछि नेपाल चाहिँ पहिलो र तेस्रो अर्थतन्त्रको बीचमा हुन्छ र अमेरिका दोस्रो अर्थतन्त्रमा ओर्लिने बित्तिकै विश्वव्यापी रूपमा एउटा नयाँ शक्ति सन्तुलन चाहिँ बन्छ। इतिहासमा जहिलेसुकै पनि उकालो लाग्दो शक्ति र ओह्रालो लाग्दो शक्तिको बीचमा द्वन्द हुने गरेको छ। त्यस्तै बेलामा नै ठुल्ठुला लडाईँहरू हुने, शीतयुद्ध हुने हुन्छ। त्यसैले अब अमेरिका र चीनको बीचमा चाहिँ एउटा नयाँ ढङ्गको शीतयुद्ध करिबरि सुरु नै भइसकेको छ। अब भारत पनि अब तेस्रो शक्ति भएको नाताले त्यसमा जोडिनु पुग्छ भने हामी त सिधै यो चाहिँ शीतयुद्धको फर्स्ट लाइन जुन मुख्य युद्ध रेखा हो तिनीहरू चाहिँ हामी पर्छौँ। यस्तो बेलामा अहिलेदेखि नै हामीले सुजुत पुर्याएर यी शक्तिहरूसँग सन्तुलित सम्बन्ध राख्ने दिशातिर गएनौँ भने हामी गम्भीर खतरामा पर्छौँ। सुगौली सन्धिदेखि यताको हाम्रो इतिहास हेऱ्यौँ भने नेपालका शासकहरू र पछि आएका लोकतन्त्र पछिका दलहरू पनि आफ्नो सत्ता स्वार्थको निम्ति र व्यक्तिगत स्वार्थको निम्ति चाहिँ कहिले कसैसँग झुक्ने, कोही कोही मुखी हुने र तिनको आशीर्वाद लिएर सत्तामा पुग्ने जुन खराब प्रवृत्ति बढेको छ र शक्ति केन्द्रहरूले पनि राष्ट्रिय रूपमा डिल गर्नुभन्दा पनि दलहरूसँग, दलभित्रका केही नेताहरूसँग डिल गर्ने, आफ्नो स्वार्थ अनुकूल बनाउने जुन काम गरेका छन् त्यसले नेपाललाई पनि हित गरेका छैन, यी शक्ति केन्द्रले पनि हित गरेका छैन। त्यसैले मेरो त भनाइ के हो भने यस्ता विषयमा, यस्ता राष्ट्रिय पराष्ट्र नीतिको विषय साझा विषय हुन्छ, यो कुनै पार्टी र व्यक्तिको विषय बन्दैन। र शक्ति केन्द्रहरूले पनि पार्टी र व्यक्तिसँग सम्बन्ध राख्ने होइन, राज्यसँग सम्बन्ध राख्नुपर्छ र राज्यका नेतृत्व गर्ने शक्तिहरू मार्फतै उनीहरूले आफ्नो गतिविधि गर्नुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो। त्यसैले यो विषयमा गम्भीर विचार विमर्श हामी गर्नुपर्छ। अब केही समय यताका म कसैको नाम नलिउँ, तपाईँले बुझिहाल्नुहुन्छ जुन नगो चाहिँ यहाँ चलखेल दौडधुप चलिरहेको छ। अब यसले राम्रो सङ्केत गर्दैन, पुरानै कुरा चाहिँ दोहोरिने खतरातिर यहाँनिर गइरहेको, यसो नगरौँ भन्ने मेरो आग्रह हो।
जस्तो तत्कालीन राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव गर्नुभएको थियो, अहिले यहाँ त्यो प्रस्ताव गर्दै हुनुहुन्छ र अन्य केही नेताहरू पनि शान्ति क्षेत्रको कुरा गर्दै हुनुहुन्छ। तत्कालीन समयमा किन त्यो चाहिँ त्यति सान्दर्भिक भएन, अहिले किन सान्दर्भिक भयो, अथवा अहिले यहाँहरूले किन त्यो विषयलाई मुद्दा बनाउँदै हुनुहुन्छ?
त्यति बेला त अब निरङ्कुश राजतन्त्र थियो, निरङ्कुश राजतन्त्रले आफ्नो सत्ता बचाउनुको निम्ति उसले त्यो कुरा भन्यो, त्यस कारण त्यो सान्दर्भिक थिएन, हामी सबैले त्यसलाई अस्वीकार गऱ्यौँ, विरोध पनि गऱ्यौँ। तर चाहिँ अहिले त अब हामी लोकतन्त्रसम्म जनताको हातमा चाहिँ राज्यको शासन सत्ता छ, यस्तो अवस्थामा चाहिँ अब जनताले नै लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्नको निम्ति चाहिँ यो छरछिमेकसँगको सम्बन्ध सन्तुलित राख्नको निम्ति अब हामीले शान्ति क्षेत्रको प्रस्ताव अगाडि बढाएर कार्यान्वयन गर्नु सही हुन्छ। तर अब हामीले भन्नु एकैचोटि हुँदैन, शान्ति क्षेत्र भनेको त अन्तर्राष्ट्रिय रूपमा खास गरी चाहिँ संयुक्त राष्ट्र सङ्घबाटै मान्यता प्राप्त गरेर जुन मुख्य शक्तिहरू हुन्छन् खास गरी भारत, चीन, अमेरिका, यी शक्तिहरू र अन्य पनि जुन शक्तिहरू छन् रुस, ब्राजिल लगायतका जुन उदयमान शक्तिहरू छन्, यो बेलायत, फ्रान्स, यिनीहरूको चाहिँ ग्यारेन्टीमा, जापान, यिनीहरूको ग्यारेन्टीमा शान्ति क्षेत्र चाहिँ कामयाब हुने हो। त्यसले हामीले चाहिँ पहिले त राष्ट्रिय रूपमा एउटा सहमति बनाउनु पर्यो, पहिलो काम त हामी आफैले, त्यसो दोस्रो रूपमा चाहिँ अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसँगको चाहिँ त्यही प्रकारको चाहिँ कूटनीतिक पहल र अन्तर्राष्ट्रिय चाहिँ ग्यारेन्टीमा शान्ति क्षेत्र घोषणा गर्ने कुरा, त्यो चाहिँ नेपालको राष्ट्रिय हितमा हुन्छ। यसले नेपालको चाहिँ राष्ट्रिय स्वतन्त्रताको रक्षा पनि गर्छ र हामीले अनावश्यक ढङ्गले फौजी उसमा चाहिँ खर्च गर्नु पनि पर्दैन, त्यो साधन स्रोतको प्रयोग चाहिँ आर्थिक विकास समृद्धिमा लगाउन सकिन्छ। यी सबै हिसाबले त्यो दिशामा चाहिँ जानको निम्ति गम्भीरतापूर्वक सोच्ने बेला आयो भन्ने मलाई लाग्छ।
र सब अब अर्थतन्त्रको विषय पनि निकै पेचिलो बनिरहेको छ, कतै हामी श्रीलंका हुँदैछौं कि भन्ने खालका प्रश्नहरू पनि उठिरहेका छन्। यो सँगै एउटा महत्वपूर्ण सन्दर्भ चाहिँ के भने विकास निर्माणमा चाहिँ हामीले विदेशीसँग अनुदान माग्ने या ऋण लिने, करको चाहिँ दुरूपयोग हुने, अब यो जुन अवस्था छ यो दुईटै अवस्थालाई हामी अन्तिम मिनटमा छौँ, यसको समाधान के हुन सक्छ डाक्टर साहब? हामी हाम्रो अर्थतन्त्र कसरी बलियो बनाउन सक्छौँ हामी?
अब पहिले श्रीलङ्का र हाम्रो तुलना त्यति मिल्दैन, श्रीलङ्का दक्षिण एसियाको सबभन्दा विकसितै मुलुक हो सबै हिसाबले, तर त्यहाँका नेताहरूको केही गलत नीति र खास गरी परिवारवाद हावी हुनु, भ्रष्टाचार हावी हुनु र विचारै नगरी विदेशी ऋण बढी लिनु, यो कारणले गर्दा उनीहरू चाहिँ सङ्कटमा गए। हाम्रो चाहिँ हामी त अत्यन्त पिछडेकै अवस्थामा छौँ क्या। हाम्रो त मैले अहिले पनि सुरुमै भने हाम्रो प्रति व्यक्ति आमदानी नै जम्मा $1,000 आसपास छ, जब विश्वको $13,000 छ, औसत अमेरिका लगायतको त चाहिँ $1,00,000 र वरिपरि पुगिसक्यो। यस्तो अवस्थामा चाहिँ पहिले त हामीले चाहिँ हाम्रो उत्पादन कसरी बढाउने, जुन कृषिमा आधारित अर्थतन्त्र छ त्यसलाई चाहिँ औद्योगिक अर्थतन्त्रमा कसरी रूपान्तरण गर्ने, त्यसको निम्ति ठुला पूर्वाधारहरूको चाहिँ निर्माण, बाटोघाटो, बिजुली, लगायतको पर्याप्त व्यवस्था गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय पुँजी परिचालन गरेर हाम्रो उत्पादनलाई कमसेकम प्रति व्यक्ति आमदानी चाहिँ $4,000-5,000 पुर्याउने ढङ्गले जानु पर्यो। त्यसैले मैले भनेको थिएँ दुई अङ्कको वृद्धि दर दुई दशक निरन्तर भन्ने नीति हामी लियौँ। त्यस निम्ति भारत र चीन जस्ता ठुला अर्थतन्त्रको बीचमा छौँ, तिनको मूल्य श्रृङ्खलामा मिलाएर हामी तीव्र विकासतिर जानुपर्छ। अनि त्यसो सँगसँगै वृद्धि सँगसँगै वितरण चाहिँको निम्ति पनि हामीले शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा राज्यले दायित्व लिने र अरू कृषि पर्यटन उद्योग सेवा लगायतका क्षेत्र निजी क्षेत्रलाई दिने यसरी हामी जाने र त्यसको निम्ति जुन राज्यको दोहन गर्ने जुन प्रवृत्ति छ, चरम जुन एउटा भ्रष्टाचार छ, यसलाई रोक्नको निम्ति बलियो संयन्त्र एउटा जनलोकपालको व्यवस्था गरेर सबैलाई दण्डित गर्ने व्यवस्था गर्ने र वैदेशिक ऋण आदि लिँदाखेरि चाहिँ खालि विकास र पूर्वाधार निर्माण मात्रै विदेशी ऋण लिने, अहिले त हामीले प्रशासन चलाउनको निम्ति पनि र आदि आदि कामलाई पनि विदेशी ऋण लिएका छौँ र त्यो पनि चुलिँदै गएर झन् जिडिपीको 40% जति ऋण जुन हाम्रो पुगेको छ, अहिले त्यति धेरै खराब त होइन, तर उत्पादनमा नलगाइकन खालि उपभोगको निम्ति र प्रशासनको निम्ति ऋण लियौँ भने त डुब्नेतिर हामी जान्छौँ। त्यसमा पनि हामीले ध्यान दियौँ भने र खास गरी भारतसँग जुन खुला सिमाना र ओपन अर्थतन्त्र छ त्यसमा चाहिँ समझदारी बनाएर एउटा समझदारी निर्माण गर्ने र मुख्यतः भारत र चीनसँगको मूल्य श्रृङ्खलासँग जोड्ने त्यो दिशाको चाहिँ नीति हामीले लिनुपर्छ। त्यसो भयो भने हामी श्रीलङ्का बन्नबाट जोगिन्छौँ, नत्र ढिलो छिटो हामी श्रीलङ्काकै बाटोमा जाने गम्भीर खतरा म देख्छु।
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संघीय जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अन्तर्सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र सुरेन्द्र पौड्याल र पराग पोखरेल सहित म सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।